आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले तपाईँहरूलाई यो सोध्न मन लाग्यो कि तपाईँहरूको हाल खबर कस्तो छ, परिवार कस्तो हुनुहुन्छ। आशा गर्दछु कि उही प्रेमिलो दयालु प्रभुको अनुग्रहमा आनन्द कुशलै हुनुहुन्छ। अनि यही नै मेरो कामना र प्रभुसँग प्रार्थना छ। मित्र, दुःख निराश कठिनाईहरू त हाम्रो जीवनको एक हिस्सा हो। जबसम्म हामी यो संसारमा रहन्छौ, कोही पनि यसबाट वञ्चित छैन। कुनै न कुनै कठिनाई मुनि मानिसहरू जकडिरहेका छन्। सायद तपाईँ पनि कुनै न कुनै समस्या मुनि जकडिरहनु भएको होला। हरेक मानिस संसारमा भएका, चाहे ठूला होस् चाहे सानो, धनी होस् गरीब, शिक्षित होस् अशिक्षित, यी तमाम कुरामा भएर जानु पर्दछ। तर हामी विश्वासी भएको नातामा सान्त्वनाको कुरा के छ भने, प्रभु हामीसँग हुनुहुन्छ। हाम्रो प्रभु जीवित हुनुहुन्छ। उहाँले हामीलाई त्याग्नु हुने छैन, छोड्नु हुने छैन। आँधी तुफान आउँदछ, समस्या रूपी कष्टहरू आउँदछ, तर प्रभु हामीलाई सम्हाल्नुहुन्छ। के तपाईँहरू यसमा विश्वास गर्नुहुन्छ? हाँ मित्र, विश्वास गर्नुहोस् कि उहाँ तपाईँलाई सम्हाल्नुहुन्छ, मलाई सम्हाल्नुहुन्छ, मलाई सम्हालिरहनु भएको छ। त्यसकारण हामी सधैँ नै उहाँमा आफ्नो भरोसा र विश्वास राखौं। उहाँले हामीलाई त्याग्नु हुने छैन, छोड्नु हुने छैन, उपेक्षा गर्नुहुने छैन। जब जब हामी त्यस्ता कठिनाईको परिस्थिति मुनि भएर जान्छौं, उहाँलाई पुकारौं, उहाँमा चित्कार छोडौं, उहाँले हाम्रो आर्तनादका चित्कारहरू सुन्नुहुनेछ। अनि मित्र, तपाईँहरूको निम्ति म यही नै गर्न सक्छु, प्रार्थना गर्न। प्रार्थनाका कुनै विषयहरू छन् भने हामीलाई प्रभुमा आफ्नै परिवार सम्झेर पठाउनुहोला। निश्चय नै म तपाईँहरूको निम्ति प्रार्थना गर्नेछु। आउनुहोस् हामी छोटो प्रार्थना गरेर यस वचन अध्ययनलाई आरम्भ गरौं। जीवित अनि सामर्थ्य परमेश्वर बुबा, हामी कति धेरै भाग्यमानी छौं कि तपाईँ जस्तो जीवित मायालु कृपालु प्रभुलाई आफ्नो उद्धारकर्ताको रूपमा पाएका छौं, जसले हामीलाई सधैँ प्रेम गर्नुहुन्छ, हामीलाई सम्हाल्नुहुन्छ, हामीलाई डोर्याउनुहुन्छ र हामीलाई आफ्नो अनुग्रहको पंख मुनि राख्नुहुन्छ। प्रभुजी, यसरी नै तपाईँको आवश्यकता हाम्रो जीवनमा हरपल छ। तपाईँ बिना हामी केही गर्न सक्दैनौ संसारमा। हामी लड्छौं, हामी गिर्छौं, त्यसकारण प्रभु हाम्रो हात तपाईँ समात्नुहोस्, हामीलाई डोर्याउनुहोस् र तपाईँमा हामी अडेस लाग्न सकौं, आश्रित हुन सकौं। प्रभुजी, म प्रार्थना गर्न चाहन्छु ती मित्रहरूको निम्ति जो यस बेला दुःखमा छन्, निराशमा छन्, अशान्तिमा छन्। तपाईँलाई थाहा छ तिनीहरूको समस्या दुःखहरू। हे जीवित बुबा, आफ्नो करुणा आफ्नो कृपा फैलाउनुहोस्, किनकि प्रभु तपाईँ असहायको अनि दुखी गरीबहरूको पीड़ितहरूको आवाज सुन्ने, चित्कार सुन्ने प्रभु हुनुहुन्छ। अनि तपाईँले सुन्नु भएको छ, प्रभुजी एकपल्ट म यिनीहरू प्रत्येकलाई तपाईँको हातमा राख्छु, तपाईँ आफ्नो अनुग्रह गर्नुहोस्, वचन अध्ययनमा तपाईँ आशिष दिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु, आमेन। मित्र, अघिल्लो दिनमा हामीले ख्रिस्टको व्यक्ति विषय अन्तर्गत दुई कुराहरू देखिसकेका छौं। ती थिए, पहिलो, उहाँ अदृश्य परमेश्वरका प्रतिरूप हुनुहुन्छ। दोस्रो, उहाँ सारा सृष्टिका जेठा हुनुहुन्छ। त्यसपछि उही ख्रिष्टको व्यक्ति विषय अन्तर्गत कलसी 1:16-19 आज हामी अन्य सात कुराहरू देख्नेछौ। त सबभन्दा पहिले आज ख्रिष्टको व्यक्तिको सम्बन्धमा तेस्रो कुरा हेर्दै अगाडि बढ्नेछौ। कलसी 1:16 भनिएको छ, किनभने स्वर्गमा भएका र पृथ्वीमा भएका कुराहरू, देखिने र नदेखिने कुराहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारीहरू, सबै उहाँद्वारा नै सृष्टि गरिएका हुन्। सबै कुराहरू उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएका हुन्। यहाँ हामी ख्रिष्टको व्यक्तिको सम्बन्धमा तेस्रो कुरा देख्छौ, सबै उहाँद्वारा नै सृष्टि गरिएका हुन्। यदि उहाँद्वारा नै हरेक कुराहरू सृष्टि गरिएका थिए भने यसले उहाँ सृष्टि हुनुहुन्छ वा सृष्टिकर्ता हुनुहुन्छ भन्ने प्रश्नको स्पष्ट गर्दछ। उहाँ सारा सृष्टि भन्दा जेठा हुनुहुन्छ भन्ने कथनको मतलब यो होइन कि उहाँलाई सृष्टि गरेका थिए, बरु उहाँ नै सृष्टि गर्ने सृष्टिकर्ता हुनुहुन्छ। त्यहाँ दुई प्रकारका सृष्टिहरू छन्, अदृश्य र दृश्य। यहाँ यो कुराको नोट गर्न चाखलाग्दो कुरा छ कि पाउले आत्मिक प्राणी स्वर्गीय दूतहरूमा स्तर, उहदा वा रेङ्कका विभिन्न श्रेणीहरू वर्गहरू उल्लेख गर्छन्, जस्तै सिंहासनहरू, प्रभुत्वहरू, प्रधानहरू, अधिकारीहरू। मित्र, स्वर्गीय दूतका झुण्डहरूमा श्रेणीहरू वर्गहरू छन्। शास्त्रमा अन्य पदहरूले हामीलाई भन्दछन् कि त्यहाँ करूबहरू, सराफहरू साथै प्रधान स्वर्गीय दूतहरू छन्। अमित्र, त्यहाँ विभिन्न श्रेणीका उपाधिका स्वर्गीय दूतहरू छन्। एफिसीमा हामीले यो तथ्यको देखेका थियौं कि हाम्रा शत्रु आत्मिक शत्रु हो। शैतानसँग आत्मिक सेनाहरूका झुण्ड छ जो उससँग मिलेर काम गर्दछ। त्यसकारण हाम्रा आत्मिक शत्रुहरूको बीचमा पनि स्तर वा ओहदाका रैंकका विभिन्न श्रेणीहरू छन्। उहाँको बारेमा चौथो कुरा देख्छौ, सबै कुरा उहाँकै निम्ति सृष्टि गरिएका हुन्। मित्र, सबै कुरा उहाँद्वारा सृष्टि मात्र गरिएका होइनन्, तर सबै कुरा उहाँको निम्ति पनि सृष्टि गरिएका हुन्। यदि तपाईँ रातमा आकाशहरूमा हेर्नुहुन्छ भने तपाईँले असंख्य ताराहरू देख्नुहुनेछ। सालौं वर्ष पहिले पूर्वका ज्योतिषीहरूले आकाशमा हेर्दा खास विशेष तारा देखे। तपाईँले त्यो खास विशेष तारा देख्नुहुन्न जब यी दिनहरूमा आज भोलि तपाईँ आकाशमा हेर्नुहुन्छ, बरु अरू ताराहरू मात्र देख्नुहुन्छ। के तपाईँ यो कुरामा अचम्म हुनुभएको छ कि किन प्रत्येक तारा त्यसको आफ्नै खास स्थितिमा छन्? किन त्यो तारा आकाशहरूको त्यो भागमा छन्? त्यो आकाशका त्यो भागमा छन् किनभने त्यहाँ नै भएको येशु चाहनुहुन्थ्यो। उहाँले केवल हरेक कुराहरू मात्र सृष्टि गर्नु भएन, तर तिनीहरू उहाँका निम्ति पनि सृष्टि गरिएका थिए। यस सम्बन्धमा एक सबभन्दा अद्भुत सत्यताहरू यो हो कि हामीलाई भनिएको छ, हामी परमेश्वरका उत्तराधिकारी र येशु ख्रीष्टसँग साझे हकवाला हौं। कुनै दिन हामी कहाँ अति नै ठूलो महान आधिपत्य आउन गइरहेको छ। हुन सक्छ उहाँले हामीलाई सारा तारा हामी कहाँ जिम्मा दिनुहुनेछ, मलाई थाहा छैन, तर निश्चय नै मलाई लाग्छ कि हामी अनन्त कालमा अति नै धेरै व्यस्त हुनेछौ। त्यस बेला हामीसँग यो संसारिक शारीरिक शरीर हुने छैन, तर हामीलाई नयाँ शरीर दिइनेछ जुन गुरुत्व आकर्षणबाट आजाद खालको हुनेछ, स्वतन्त्र खालको हुनेछ। हामी नयाँ यरुसलेम भरिने शर्मा रहेको हुनेछौ। हामी परमेश्वरको विशाल ब्रह्माण्ड भरि वरपर यताउता यात्रा गर्न समर्थ हुनेछौ। मलाई थाहा छैन कि उहाँले त्यो ब्रह्माण्डको कति भाग चाहिँ हामीलाई सुम्पिदिनुहुनेछ। उहाँले यसको सृष्टि गर्नुभयो, उहाँले यो बिना वस्तु केही कुरा बेगर बनाउनुभयो, र उहाँले यो आफूलाई मन पर्दो तरिकामा चलाउनु र सञ्चालन गरिरहनु भएको छ। यो उहाँको ब्रह्माण्ड हो। यदि तपाईँ यो कुरामा अचम्म हुनु भए कि किन खास निश्चित रूखहरू खास प्रकारको पात छ, मित्र, यस कारणले यससँग त्यस किसिमको पातहरू छन् किनभने उहाँ त्यही प्रकारमा भएको चाहनुभयो। यो उहाँद्वारा बनाइएको थियो र यो उहाँको लागि बनाइएको थियो। हामी त्यसमा कुनै दिनै दिन प्रवेश गर्न गइरहेका छौ। हाम्रा निम्ति पैतृक अधिकारको हकको तयार गरिएको छ। मैले त्यस कुराको यहाँ त्यति धेरै प्राप्त गरेको छुइनँ र त्यसको आनन्द पनि उठाएको छैन, तर मलाई यो कुरामा निश्चय छ कि हामी सबै यो कुरामा सोच्दै अचम्म भएका हौला जब हामी अनन्त कालमा उहाँसँग हुँदा कस्तो हुनेछ भन्ने कुरा सोचेर। तपाई र म यहाँ तल पृथ्वीमा खाली एक किसिमको डेरामा पालमा मात्र रहिरहेका छौं। पाउलले यी शरीरहरूलाई पालहरू मात्र भन्दछन्, दोस्रो करन्थीको 5:1। डेरा पाल हो। यो पाल जमीनमा फर्केर जान्छ किनभने शरीर पृथ्वीको जमीनमा हालिनेछ, मिसिनेछ। हामी हाम्रा पालहरूबाट हट्नु पर्नेछ। माटोबाट बनेको हाम्रो शरीर माटोमा नै फर्केर जानेछ। पाउलले दोस्रो करन्थी 5:8 भन्छन्, शरीरबाट अलग भएर बरु प्रभुसित रहनु नै इच्छा गर्दछौ। जब हामी यहाँ पृथ्वीमा यी पुरानो शरीरहरूबाट अनुपस्थित हुन्छौ, हामी प्रभुसँग उपस्थित हुनेछौ। हामी उहाँसँग हाम्रो खास घरमा हुनेछौ। सायद तपाईँले अति नै महँगो शानदार भव्य घरमा रहिरहनु भएको हुन सक्छ। मसँग तपाईँको निम्ति सन्देश छ, तपाईँ खास वास्तवमा कमजोर पुरानो पालमा डेरामा रहिरहनु भएको छ, अनि हामी सबैको अवस्था त्यस्तै छ। तर कुनै दिन हामीले हाम्रा महिमित शरीरहरू पाउनेछौ, त्यसपछि हामीले हाम्रा पैतृक अधिकारको पाउनेछौ। तपाईँसँग अति नै महँगो शानदार भव्य घर भवन बिल्डिङ हुन सक्छ, तपाईँ त्यसमा त्यति लामो समय रहनुहुने छैन। हाम्रा नयाँ शरीर अनन्तकालको लागि हो र हामी उहाँसँगै सधैँको निम्ति हुनेछौ। यो नै परमेश्वरको सन्तानको लागि भविष्यको महान महिमित आशा छ। म त्यसको अति नै उत्सुकता साथ प्रतीक्षा गरिरहेको छु। सबै कुरा उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएको थिए। 17 भनेको छ, अनि सबै कुराहरूका अघि उहाँ हुनुहुन्छ र सबै कुराहरू उहाँद्वारा नै स्थिर रहन्छन्। यहाँ उहाँको सम्बन्धमा 5 भनिएको छ, सबै कुराहरूका अघि उहाँ हुनुहुन्छ। सारा परिपूर्णता पूर्ववर्ती ख्रिष्टको अवतारमा बास गर्दछ र सारा परिपूर्णता अवतारित ख्रिष्टमा बास गर्दछ। कलसी 2:9 भनिएको छ, 2:9, किनकि उहाँमा नै ईश्वरत्वको सारा परिपूर्णताले शारीरिक रूपमा बास गर्दछ। हामी उहाँमा पूर्ण बनाइएका छौ। उहाँ सारा कुराहरूका अघि हुनुहुन्थ्यो। उहाँ पूर्ववर्ती अवतारित ख्रिष्ट हुनुहुन्छ। अनि उहाँको सम्बन्धमा अर्को 6 कुरा देख्छौ, सबै कुरा उहाँद्वारा नै स्थिर रहन्छन्। उहाँले हरेक कुराको एक साथमा बाँधेर नियन्त्रण गरिरहनु भएको छ। उहाँ एक किसिमको सारा ब्रह्माण्डलाई एक ठाउँमा तसै राख्ने सिमेन्ट गम जस्तो हुनुहुन्छ। हेब्रू 1:3 भनिएको छ, जो उहाँको महिमाको चमक र उहाँको व्यक्तित्वको पक्का प्रतिरूप हुनुहुन्छ अनि सबै थोकहरूलाई आफ्नो सामर्थ्यको वचनले सम्हाल्नुहुन्छ। आफैद्वारा हाम्रा पापहरूलाई शुद्ध पारेपछि उहाँ उच्च स्थानमा महामहिमाको दाहिने हातपट्टि बस्नुभयो। उहाँ अद्भुत व्यक्ति हुनुहुन्छ, उहाँ महिमित व्यक्ति हुनुहुन्छ। आगे पद 18 भनिएको छ, 18 अनि उहाँ शरीर अथवा मण्डलीका शिर हुनुहुन्छ, जो सुरु अर्थात मरेकाहरूबाट ब्यौतनीहरूमा जेठो हुनुहुन्छ र सबै कुराहरूमा उहाँलाई नै पहिलो स्थान दिइयोस्। अमित्र, उहाँको व्यक्तिको बारेमा 7 कुरा देख्छौ, उहाँ शरीर अर्थात मण्डलीका शिर हुनुहुन्छ। म विश्वास गर्दछु कि यो नै कलसीहरूलाई लेखेको पत्रको कुञ्जी हो, जुन वास्तवमा फिलिपी र एफिसीहरूलाई लेखेको पत्रको संगी पत्र हो। एफिसीमा यहाँ संसारमा मण्डली ख्रिष्टको शरीर हो भन्ने तथ्यको देखेका थियौं अनि खास जोड़ चाहिँ शरीरमाथि थियो। कलसीमा जोड़ चाहिँ शरीरको शिरमाथि हो, यानी प्रभु येशू ख्रिष्टको व्यक्तिमाथि। एफिसीमा हामीले पढ्यौं, एफिसी 1:22 सबै कुराहरूलाई उहाँका पाउहरू मुनि पारिदिनुभयो र उहाँलाई सबै कुराहरूमाथि शिर हुनको निम्ति मण्डलीलाई दिनुभयो। अनि आखिरमा फिलिपीमा हामी देख्छौ कि मण्डली संसारमा भएर हिँड्ने कुराको हामी देख्छौ, मण्डलीको अनुभव, विश्वासीको अनुभव। मित्र, यिनीहरू संगी पत्र हुन्। भनिएको छ उहाँ शरीर अर्थात मण्डलीका शिर हुनुहुन्छ। आगे भनिएको छ, जो सुरु अर्थात मरेकाहरूबाट ब्यौतनीहरूमा जेठो हुनुहुन्छ। के तपाईँलाई थाहा थियो कि आज महिमित शरीरमा ब्युती उठ्ने त्यहाँ केवल एकजना मात्र हुनुहुन्छ? उहाँ मरेकाहरूबाट ब्युती उठ्नेहरूमा जेठो हुनुहुन्छ। जब हाम्रा कुनै प्रभुमा हुने प्रियहरू मर्छन् र जब तपाईँले त्यो शरीरलाई चिहानमा हाल्नुहुन्छ, तपाईँ उसलाई खालि केही छिनको निम्ति आराम गर्नलाई कोठामा राखेको जस्तो मात्र हो, किनभने त्यहाँ उज्यालो महिमित बिहानी आइरहेको छ। शरीरलाई आराम गर्न चिहानमा हालिँदछ, तर व्यक्ति चाहिँ आत्मा चाहिँ प्रभुसँग हुनलाई स्वर्गीयमा गइसकेको हुनेछ। जब ख्रिष्ट यो संसारबाट आफ्नो मण्डलीलाई लिन आउनुहुन्छ, तब त्यो शरीर उहाँको पुनरुत्थानको आधारमा ब्युतन पुनरुत्थान हुनेछ। यो विनाशमा छरिन्दछ, तर यो अविनाशमा बौराउँछ, हामी उहाँ जस्तै हुनेछौ। पहिलो युहन्ना 3:2 भन्छ, प्रियहरू हो, अहिले त हामीहरू परमेश्वरको सन्तान हौ भनी जान्दछौ, अनि हामी के हुनेछौ सो अहिलेसम्म प्रकट भएको छैन, तर हामी जान्दछौ जब उहाँ देखा पर्नुहुनेछ तब हामी उहाँ जस्तै हुनेछौ, किनकि हामी उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै नै देख्नेछौ। त्यसपछि उहाँको व्यक्तिको बारेमा 8 कुरा देख्नेछौ, सबै कुराहरूमा उहाँलाई नै पहिलो स्थान दिइयोस्। तपाईँ यो भन्दा कुनै अद्भुत कुराको सोच्न सक्नुहुन्न। ख्रिष्टको इच्छा परमेश्वरका सम्पूर्ण सृष्टिहरूमा प्रबल हुनै पर्छ, त्यो नै परमेश्वरको इरादा हो। यहाँ पृथ्वीमा मानिसको विद्रोहको बावजुद परमेश्वर भन्नुहुन्छ, भजन 2:6, मैले आफ्नो पवित्र डाँडा सियोनमा आफ्नै राजालाई स्थापित गरेको छु। परमेश्वर आज अचल रूपमा बिना संचय बिना सम्झौता उही एउटै लक्ष्यमा आगे चाल चलिरहनु भएको छ। त्यो लक्ष्य यो संसारको सिंहासनमा येशूलाई राख्नु हो, जुन आज परमेश्वरको विरूद्ध विद्रोहमा खड़ा छ। त्यही नै परमेश्वरको लक्ष्य हो। अनि 19 हामी देख्छौ, किनकि सारा परिपूर्णताले उहाँमा बास गरेकोमा पिता प्रसन्न हुनुभयो। यहाँ हामी उहाँको व्यक्तिको सम्बन्धमा 9 कुरा देख्छौ, त्यो हो सारा परिपूर्णताले उहाँमा बास गरेकोमा पिता प्रसन्न हुनुभयो। परिपूर्णता ग्रीक शब्दमा हो प्लेरोमा। यो पत्रमा यो शब्द एक सबभन्दा महत्वपूर्ण शब्द हो। फिलिपीमा त्यो चाहिँ केनोसिस थियो। यसको मतलब यसले यस कुरामा जोड दिन्थ्यो कि ख्रिस्टले आफैलाई रित्तो खाली पार्नुभयो र दास सेवक बन्नुभयो। उहाँले आफै स्वयंको महिमाको रित्तो खाली पार्नुभयो, जुन उहाँको पितासँग उहाँसँग थियो। उहाँले आफ्नो ईश्वरत्वको रित्तो खाली गर्नु भएन। वा परमेश्वर हुनुहुन्थ्यो जब उहाँ यो पृथ्वीमा आउनुभयो। प्लेरोमा यानी परमेश्वरको परिपूर्णता उहाँमा बास गर्दछ। जब उहाँ यहाँ पृथ्वीमा हुनुहुन्थ्यो, प्लेरोमा येशूमा थियो। उहाँ 100% परमेश्वर हुनुहुन्थ्यो अनि 100% मानव। उहाँ 89.9% होइन तर 100% परमेश्वर हुनुहुन्थ्यो। 2000 पहिले मरियमको काखमा ढल्किरहने त्यो बालक प्रभु अति नै धेरै असहाय देखिन्थ्यो, तर पनि उहाँ 100% परमेश्वर हुनुहुन्थ्यो। उहाँ शत प्रतिशत मानिस हुनुहुन्थ्यो भने उहाँ शत प्रतिशत मानव चोलामा आएको परमेश्वर पनि हुनुहुन्थ्यो। त्यही नै उहाँ हुनुहुन्थ्यो।
प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।